आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तिम्रो चुटलाई कसैले नबुझेको भए, तिम्रो भावनालाई कसैले नबुझेको भए, तिम्रो चुटलाई कसैले नबुझेको भए, तिम्रो भावनालाई कसैले नबुझेको भए।
तिम्रो दुखलाई
तपाई सबैलाई आज पनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्दछु। प्रिय, आज पनि तपाई परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइसक्नु भएको छ। अनि मित्र, आज हामी नयाँ पुस्तकबाट अध्ययनको आरम्भ गर्न गइरहेका छौं। त्यो पुस्तक हो पुरानो नियमको भजन संग्रह। आज हामी केवल यस पुस्तकको परिचय भागलाई मात्र हेर्नेछौ र अर्को दिनबाट हामी आफ्नो बाइबल अध्ययनलाई यस पुस्तकको बाँकी भागबाट निरन्तर दिनेछौं। हिब्रूमा शीर्षकको अर्थ हो स्तुति वा स्तुतिको पुस्तक। ग्रीकमा यस भजन संग्रहले साज बास सहितको स्तुतिलाई दर्शाउँछ। अंग्रेजी शीर्षक साम अनि यो ग्रीक पामोसबाट आउँदछ। यो आराधनाको पुस्तक हो। यो मन्दिरको भजन गीत हो। धेरै भजन लेखकहरूले एक वा अधिक भजनहरू दिएर सहयोग गरे। दाउद, जो इसरायलका मनोहर एक भजनकार थिए, उनले धेरै यहाँ भजनहरू दिएका छन्। श्रोता, उनको उत्कृष्ट रूपमा 73 भजनहरूको योगदान छ। भजन संग्रह 2, प्रेरित 4:25 अनि भजन संग्रह 95 हिब्रू 4:7 अनुसार उनले नै लेखेका हुन्। उनी सम्भवत, अर्थात दाउद, केही टुहुरा भजनका लेखक पनि हुन सक्छन्। जुनको लेखक त्यहाँ दर्शाएको छैन त्यसको लेखक पनि हुन सक्छन्। उनले यी गीतहरू भजनहरू आफ्नो अनुभवबाट साथै विशेष योग्यताबाट लेखेका थिए। उनले ती भजनहरूलाई आफ्नो दिनमा मन्दिर प्रयोगको लागि अस्तित्वमा मिलाएर राखेका थिए। अनि भजन संग्रहका अरू लेखकहरू पनि थिए, जस्तै मोसाले एउटा भजन लेखेर योगदान दिए जुन 10 भजन संग्रह थियो। सुलेमानले 2 भजन लेखे। कुराका पुत्रहरूले 15 भजनहरू लेखे। आसापले 12 भजनहरू लेखे। अनि हेमाङले एउटा भजन लेखे जुन 88 हो। एथानले 1 भजन लेखे जुन 89 हो। हिजकियाले एउटा भजन लेखे। टुहुराका अज्ञात लेखकद्वारा लेखेका भजनहरू चाहिँ 39 छन्। दाउद यी टुहुरा भजनहरूमध्ये केही भजनहरूका पक्कै लेखक थिए। ख्रिष्ट अर्थात मसीहा पूरा भजन संग्रहभरि नै महत्वपूर्ण हुनुहुन्छ। राजा र राज्य भजनहरूका मुख्य विषय गीतहरू हुन्। भजनका पुस्तकमा कुञ्जी शब्द चाहिँ हालेलुया हो, जसको अर्थ हो परमेश्वरको स्तुति होस्। म विचार गर्दछु कि भजन 50 र 150 नै कुञ्जी अध्याय हो। भजन 50 जुन आसापको भजन हो, जसले अरूहरूले भजनहरूले भन्दा अलिक धेरै कुरा भन्दछ। अनि भजन संग्रह 150 हालेलुया कुरस हो। यसमा हालेलुया शब्द 13 उल्लेख भएको छ। यस अध्यायको छोटा 6 पदहरूमा यसले भजनहरूको पुस्तकलाई गाब्दछ। अरू सबै भजनहरूको कोरसहरूको रूपमा विचार गर्न सकिन्छ। भजनहरूले गहिरो भक्त, तीव्र भावना, उच्च उठाएको आवेग र गहिरो खिन्नताको रेकर्ड गर्दछ। यस पुस्तकले शताब्दी शताब्दीदेखि हजारौंको हृदयलाई आशिष दिएको छ। जब म बिरामी हुन्छु वा अस्पतालमा हुन्छु वा कुनै समस्याले मेरो मनलाई र मेरो हृदयलाई सताइरहेको हुन्छ, म सधैँ नै आफैलाई भजन संग्रहको पुस्तकमा फर्किएको पाउँदछु। तिनीहरूले सधैँ मेरो हृदय र जीवन आशिष दिन्छन्। अनि निसन्देह शताब्दी शताब्दीदेखि यसले यसरी नै हजारौंको हृदयलाई आशिष दिँदै आइरहेको छ। मित्र, प्राचीन मण्डलीका एक महान सन्त अन्द्रोसले भनेका थिए कि भजनहरू मण्डलीको आवाजहरू हुन्। अगस्तिनले भने तिनीहरू सम्पूर्ण शास्त्रका सारहरू हुन्। मार्टिन लुथरले भने तिनीहरू सबै सन्तहरूको सानो पुस्तकहरू हुन्। जोन डाल्विनले भने कि तिनीहरू हृदयको सम्पूर्ण भागहरूको संरचनाको विज्ञान हो। म यो कुरा मन पराउँछु। कसैले भनेका थिए कि ती 126 मनोविज्ञान अनुभव छन्। मलाई थाहा छैन कि कसरी तिनीहरू यो संख्यामा आइपुगे, तर मित्र, म जान्दछु कि ती सबै भजनका पुस्तकहरूमा रेकर्ड गरिएका छन्। यो मात्र त्यो एक पुस्तक हो जसमा मानव जातिको हरेक अनुभवहरूलाई समावेश गरिएको छ। अन्य भजनका पुस्तकहरू ख्रिस्टको बारेमा भरिएको छ। सुसमाचारहरूमा भन्दा धेरै भजनहरूमा ख्रिस्टको पूर्ण तस्विर छ। सुसमाचारले हामीलाई भन्दछ कि उहाँ पहाड़मा प्रार्थना गर्न जानुभयो, तर भजनले हामीलाई उहाँको प्रार्थनाको बारेमा बताउँछ। सुसमाचारले हामीलाई भन्दछ कि उहाँलाई क्रूसमा टाँगियो, तर भजनहरूले हामीलाई भन्छ कि क्रूसमा टाँगेको बेला उहाँको आफ्नो हृदयमा के कस्तो महसुस भएको थियो, के कुरा गुजरिरहेको थियो। सुसमाचारले हामीलाई भन्दछ कि उहाँ स्वर्गीयमा फर्की जानुभयो, तर भजनहरूले सुसमाचारले छोडेको स्थानबाट आरम्भ गर्दछ र ख्रिस्ट स्वर्गीयमा विराजमान हुनुभएको तथ्यलाई देखाउँछ। ख्रिस्ट जो मसिया हुनुहुन्छ, यो पुस्तक भरि नै महत्वपूर्ण छ। तपाईँले याद गर्नुभएको होला, प्रभु येशूले आफ्नो पुनरुत्थान पछि आफ्नोहरूको बीचमा देखा पर्नु भएको बेला भन्नुभएको लुका 24 अध्यायको 44 पदमा उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग हुँदा मैले बोलेका वचन यी नै हुन्, अर्थात मूसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखेका सबै कुरा पूरा हुनै पर्छ। ख्रिस्ट नै भजनहरूको विशेष अनि मुख्य विषय हुनुहुन्छ। म सोच्दछु कि उहाँ ती हरेक भजनहरूको स्तुतिको पात्र हुनुहुन्छ। म ती हरेक भजनहरूमा उहाँको स्थान निर्धारण गर्न नसके तापनि यसको मतलब यो होइन कि उहाँ ती हरेक भजनमा हुनुहुन्न। यसको मतलब यो मात्र हो कि यो फुच्चे प्रचारक सीमित छ, उसको दिमाग, उसको प्रतिभा सीमित छ। यद्यपि ती हरेक भजनहरूसँग ख्रिष्ट आराधनाको पात्रको रूपमा हुनुभए तापनि केही भजनहरू चाहिँ परिभाषा अनुसार मसीह सम्बन्धका भजनहरू भनिन्छ। यिनीहरूले ख्रिष्टको जन्म, ख्रिष्टको जीवन, मृत्यु र पुनरुत्थान, महिमा, पुजारित्व, राज्य र दोस्रो आगमनको रेकर्ड गर्दछ। यहाँ 16 मसाइक साम अर्थात मसीहाको बारेमा उल्लेख भएका भजनहरू छन् जसले विशेष गरेर ख्रिष्टको बारेमा बताउँछ। तर मैले पहिले पनि भनिसकेको छु कि पूरा 150 भजनहरू उहाँको बारेमा नै हुन्। भजनहरूमा भजन र पुस्तकहरू उहाँको बारेमा हुन्। हजुर, जब हामी यी पुस्तकहरूतिर अध्ययन गर्दै प्रवेश गर्छौं, यी कुराहरू अति नै स्पष्ट हुनेछन्। अधिक सीमित पार्ने अर्थमा भजनहरूले ती तथ्यहरूसँग व्यवहार गर्दछ। ख्रिष्ट इसरायलको हुनुहुन्छ र इसरायल ख्रिष्टको हुनुहुन्छ। इसरायल ख्रिष्टको हो। दुवै मुख्य विषयवस्तु मानिसको विद्रोहसँग सम्बन्धित छ। जबसम्म ख्रिष्टलाई र इसरायललाई एकसाथमा ल्याइँदैन, तबसम्म यो पृथ्वीमा कुनै पनि आशिष हुँदैन। भजनहरू आशामा र प्रत्याशामा यहुदीहरू हुन्। तिनीहरू ती गीतहरू हुन् जुन मन्दिरका आराधनामा अनुकूल गरिए। यसको मतलब यो होइन कि आज हाम्रो निम्ति आत्मिक उपयोग अथवा लागू छैन। तिनीहरूसँग निश्चय नै आत्मिक लागू छन्। म सम्भवत शास्त्रका अरू पुस्तकहरूभन्दा बढी यी भजनहरूको पुस्तकलाई हेर्ने गर्छु। तर हामीले भजनहरूको अर्थ दिने काममा चाहिँ ठिक ठिक तरिकामा अलिक कड़ा हुन आवश्यक छ। उदाहरणको निम्ति यस पुस्तकमा परमेश्वरलाई पिता भनिएको छैन। परमेश्वरको जन अर्थात सन्तहरूलाई परमेश्वरको सन्तान भनिएको छैनन्। भजनहरूमा उहाँ परमेश्वर पिता हुनुहुन्छ, पिता परमेश्वर होइन, अर्थात गड द फादर हुनुहुन्छ, फादर गड होइन। परिणात्मकको स्थायी उपस्थिति र नयाँ नियमको धर्मी आशाको यो पुस्तकमा छैन। पवित्र आत्माको स्थायी उपस्थिति र नयाँ जन्मको धर्मी आशाको यो पुस्तकमा छैन। यो कुरा बुझ्न असफल हुनुको कारण धेरै मानिसहरू भजन दुई अध्यायलाई वा अध्यायको अर्थ दिने क्रममा तिनीहरूलाई गलत बाटोमा लागे। यो भजन संग्रह दुईको गीतको विजय सन्दर्भ अर्थात मण्डलीको स्वर्गीयमा उठै लगिने कुरा होइन, तर यसको विषय अर्थात सन्दर्भ यो पृथ्वीमा आफ्नो राज्य स्थापित गर्न र यरुसलेममा शासन गर्न ख्रिष्टको दोस्रो आगमनको तस्विर हो। श्रापयुक्त भजनहरूले दण्डको निम्ति तिनीहरूको प्रार्थना र बदलाको भावनाको कारण धेरै आलोचना र खण्डनहरूको सृजना भयो। यी भजनहरू युद्धको समयबाट र ती मानिसहरूबाट आयो जो व्यवस्था मुनि थिए र पृथ्वीमा न्याय र शान्तिको प्रतीक्षा गरिरहेका थिए। मित्र, अधार्मिकता र विद्रोहलाई अन्त्य नगरेसम्म तपाईँले विश्वमा कति पनि शान्ति पाउन सक्नुहुन्न। निश्चय नै परमेश्वर त्यसो गर्न चाहनुहुन्छ र यो उहाँको उद्देश्य हो र उहाँले यसको निम्ति कुनै क्षमायाचना माग्नुहुन्न र पर्दैन पनि। उहाँको आफ्नै समयमा उहाँ यो पृथ्वीमा दण्डमा चाल चल्ने हुनुहुन्छ। नयाँ नियममा ख्रिस्टियनहरूलाई अर्थात विश्वासीहरूलाई आफ्नो शत्रुहरूलाई प्रेम गर्न भनिएको छ अनि भजनका पुस्तकहरूमा शत्रुहरूको बारेमा कठोर व्यवहारको बारेमा लेखिएको पाउँदा सायद तपाईँलाई अचम्म लाग्ला। तर मित्र, दण्ड अर्थात इन्साफले नै यो पृथ्वीमा न्याय ल्याउँदछ र त्यही तरिकामा प्रभु येशु दोस्रो पल्ट यो संसारमा आउनुहुनेछ अनि उही समयमा त्यहाँ त्यस्ता भजनहरू छन् जुनले ख्रिस्ट विरोधी शक्तिमा हुने अवधि अघिबाट नै सूचित गर्दछ, अवगत गराउँदछ। मित्र, यस्ता परिस्थितिहरू मुनि मानिसहरूले कसरी व्यवहार गर्दछन् अथवा तिनीहरूले कस्तो प्रार्थना गर्दछन् ती कुराको खण्डन गर्न हामीसँग कुनै यथोचित आधार छैन। भजनका पुस्तकहरू सुव्यवस्थित र क्रमबद्ध तरिकामा मिलाएर राखिएको छ। वास्तवमा यो सालौं सालदेखि प्रसिद्ध छ कि भजनका पुस्तकहरू मूसाद्वारा लेखिएको पञ्चशास्त्र वा बाइबलका आरम्भका पाँचवटा पुस्तकहरूसँग क्रमबद्ध रूपमा मेल खाँदछ। पञ्चशास्त्रहरूमा उत्पत्ति, प्रस्थान, लेवी, गति र व्यवस्थाका पुस्तकहरूका खण्ड पर्दछन् जुन रूपरेखामा देख्नुहुनेछ। भजनहरू र पञ्चशास्त्रको बीचमा भएको मेल सजिलैसँग देख्न सकिन्छ। उदाहरणको निम्ति उत्पत्ति खण्डमा तपाईँ धन्य स्थितिमा सिद्ध मानिसलाई देख्नुहुन्छ। उही कुरा हामी भजन एक अध्यायमा पनि देख्न सक्छौ। अर्को दृश्यमा तपाईँ मानिसको पतन र पुनस्थापनलाई देख्नुहुन्छ। भजन दुई अध्यायले विद्रोही मानिसको तस्विर दिन्छ अनि भजन तीन अध्यायमा सिद्ध मानिस इन्कार गरिएको कुरा देख्छौ र चार अध्यायमा सर्प र स्त्रीको सन्तानको बीच संघर्षलाई देख्छौ। अध्याय पाँचमा सिद्ध मानिस शत्रुको बीचसम्म भएको देख्छौ अनि अध्याय छमा सिद्ध मानिसलाई टाढाको बीचमा भएको देख्छौ अनि सात अध्यायमा सिद्ध मानिस झुट्टा साक्षीहरूको बीचमा भएको देख्छौ र अन्तिम आठ अध्यायमा शिर कुच्चाईद्वारा मानिसको उद्धार आएको देख्छौ। भजन संग्रह नौदेखि पन्ध्र अध्यायमा हामी शत्रु र ख्रिस्ट विरोधी संघर्ष र अन्तिममा छुटकारालाई देख्छौ। त्यसपछि भजन संग्रह सोह्रदेखि एकतालिस पदमा हामी ख्रिस्टलाई आफ्ना जनहरूको बीचमा तिनीहरूलाई परमेश्वरको सामने शुद्धिकरण गरिरहनु भएको देख्छौ। यी सबै देखिनेछन् भजनको पुस्तकमा भएर जब हामी जानेछौ। आउने दिनमा हामी निरन्तर आफ्नो अध्ययनलाई अगाडि बढाउनेछौ। प्रभुले हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रभु महिमा आदर इज्जत्रमा महिमा आदर इज्जत्रमा
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।